उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी रूपनारायण सिंहको उपन्यास भ्रमरको तेस्रो श्रृंखला लिएर आएका छौं। हामीले यो उपन्यास दोस्रो श्रृंखलासम्म गएको साता सुनायौं। 26-27 पृष्ठबाट आज तेस्रो श्रृंखला वाचन अब शुरू हुन्छ। दुई वर्षपछि धेरै कुराको सुप्रबन्ध भयो। तिनको गाई गोठ सर्यो, दुध दहीको बेचबिखान हुन थाल्यो, परशुरामलाई बल्ल सास फेर्ने अवकाश छ। तर एक दिन प्रकृतिको प्रकोप मानिसका अपरिमित परिश्रमले गरेको प्रयासलाई तुच्छ पार्दै आविर्भाव भयो। पानी पानी पानी, चारैपट्टि सारा आसाम पानीका वर्षाले प्लावित भयो। बाढी आसामको जंगल प्रायः डुबिन सक्नुभयो। मानिस जीवजन्तु काठपात सबै बगे डुबे। आसाममा प्रलयकालीन दृश्य जताततै देखियो। बस्नेतको पनि गोठ घर सम्पत्ति सबै स्वाहा भयो। सर्वसंहारी बाढीले केही छोडेन। बस्नेतको कति दिन मरेको बाँचेको केही पत्तो भएन। अनेक दिन बितिसके। त्यो सर्वसंहारी प्रलयको कुरा आसामका धेरजसो बासिन्दाहरूले प्राय बिर्सिसकेका छन्। मानिसहरू फेरि आफ्ना आफ्ना काममा लागिरहेका छन् औ परशुराम सिंह बस्नेत तेजपुरको अञ्चलमा विख्यात नेपाली व्यापारी भएर बसेका छन्। उद्योग र अध्यवसायलाई तिनले कहिल्यै त्याग गरेनन्। कस्तै विपदले पनि तिनलाई काबु पार्न सकेन। परशुरामको जीवन सुखमय थियो, परिवारमा शान्ति थियो। तिनकी स्त्री अशिक्षिता भए पनि गुणवती थिइन्। सन्तानका नाउँमा एउटा कन्या थिए, तैपनि परशुराम सुखी थिए, सन्तुष्ट थिए। तर यो शान्तिका राज्यमा मृत्युले एक दिन 81 वज्रपात गर्यो। परशुरामको मुखेनी एक दिन बिहानै नुहाई धुवाई शयन कक्षमा पसेकी मात्रै थिइन्, हठात मुटु चल्न छोडेर मरिन्। धन जन मान सबै साथमा रह्यो, तर जीवन सङ्गिनी 81 परलोक गामिनी भइन्। परशुरामको जीवन असह्य भइ उठ्यो। घरका एक एक कुरा, बगैँचाका प्रत्येक जिनिस, गोठका गाई बाछा सबैसित मुखेनीको मधुर स्मृति घाँसिएको छ। प्रत्येक सानो पदार्थले गृहिणीकै सम्झना गराउँछ। बालिका मायाको मुख हेर्छन्, मुखेनीकै स्मरण हुन्छ। परशुरामले घर सम्पत्ति, गाई गोठ, खेतीपाती सबै बेचिदिए औ 12 वर्षकी कन्या मायालाई लिएर कलकत्तातिर लागे। त्यहाँ माया एउटा कन्या पाठशालामा पढ्न लागि औ परशुराम चाहिँ जीवनका बाँकी दिन पुस्तक पाठ गरेर बिताउन लागे। माया र इन्द्रशेखरको प्रथम भेट भए थियो बालिकाहरूको एउटा घरमा। परशुराम बस्नेत कहाँ कलकत्ता बस्ने नेपालीहरूको खुबै यातायात हुन्थ्यो। बस्नेतका उदार व्यवहार र सरल चित्तसित सबै मुग्ध थिए। त्यसै अवसरमा माया र इन्द्रशेखरको त्यो प्रलयकारी परिचय र प्रेमको प्रथम सूत्रपात भए थियो। त्यसपछि 2 वर्ष कलकत्तावासले बुढालाई बाँकी पार्यो। जंगलका निर्जनतामा जीवनको अधिकांश समय बिताएका बुढा नेपालीलाई सहरको कोलाहलले दिक्कै पार्यो। बुढावस्ताकी एकमात्र आदरकी पुतलीलाई लिएर परशुराम दार्जिलिङमा ती खुबै आरामसित जीवन बिताइरहेका थिए। हठात शेखर तिनका दुवै दुर्दैवको लाठो भएर देखा पर्यो। दुःखी बस्नेतले एकमात्र आदरकी सामग्री छोरी मायालाई लिएर फेरि विदेश लाग्नु पर्यो। साँझ पर्यो। गंगाका बक्षमा अनेक थरीका नाउ र ढुङ्गाहरू चलिरहेका छन्। सन्ध्याकालीन समीर चलिरहेको छ। घर घरै शान्ति प्रदीप बले। मोहन बुढा त्यो सुरम्य कोठामा बसेर नाना विषयमा वार्तालाप गरिरहेका छन्। माया पिताका छेउमा बसेर एउटा हिन्दीको पत्रिका पढिरहेकी छ। कुरा नेपालीहरूको आर्थिक अवस्था, तिनीहरूको दुःख सुख लिएर चलिरहेको छ। वृद्ध बस्नेत अर्थशास्त्रका अध्यापक नभए तापनि तिनको बुद्धि तीखो छ औ विचार उदार। आजन्मका अभिज्ञताले तिनलाई व्यवहारिक तत्त्वमा चतुर पारेको छ। भारतमा बसेका हाम्रा नेपालीहरूको यस्तो दुःखलाग्दो औ लाजमर्दो अवस्था प्रथमत तिनको आफ्नै उद्योगविहीन जीवनको फल हो। अर्काले सहाय गरिदिएलान्, अरूका भर परे केही होला भन्ने कुसंस्कार जबसम्म यिनका मनदेखि लुप्त हुँदैन, जबसम्म यी आफ्नै खुट्टामा दरिला भएर उभिन सक्दैनन्, तबसम्म यी कहिल्यै अरू कौम र जातिका दाजामा पुग्ने छैन। यति भनेर वृद्धले छोरीपट्टि फर्केर भने, लौ माया, तेरो त बानी यस्तै छ, एकचोटि गफ गर्न लागेपछि अरू कुनै कुराको थाहा सुधिरहँदैन। मोहन विक्रम बाबुलाई केही खाजा नदिने? मोहन बाबुको आपत्ति त छैन केही? यो प्रश्न चाहिँ मोहनपट्टि हेरेर तिनले सोधे। मोहनले हाँस्दै उत्तर दियो, स्कुल कलेजका छात्रहरू पनि कहिले खाने बेलामा नाइनास्ती गर्छन्। म चट्टै लिएर आउँछु भनेर माया पत्रिका टेबलमा राखेर अर्को कोठातिर लागि। मायाका आँखामा पनि कौतुक, विस्मय र हाँसो स्पष्ट देखिन्थे। मोहनले वृद्धलाई सोध्यो, बस्नेतजी दृष्टता क्षमा गर्नुहोला, तपाईँले दार्जिलिङ गएर बास गरेको कुरा मात्रै मलाई सुनाउनु भयो, त्यसपछि हठात तपाईँ दार्जिलिङ त्याग गरेर यी 4-5 वर्ष किन विदेश भ्रमण गरिरहनु भएको छ? दार्जिलिङमा स्वयं नगएको प्राय 5 वर्ष भए थियो, अस्ति ग्रीष्म ऋतुका विधामा पुगेर आएँ। मोहन नदीका अथाह जलमाथि धीर मन्थर गतिले चलिरहेका डुङ्गाहरू हेरेर कुरा गरिरहेथ्यो। बुढाको मुखको भाव फेरिएको त्यसले लक्ष्य गरेको थिएन। सहसा वृद्धको क्लिष्ट अनुहार औ सजल नेत्र देखेर त्यो साह्रै विस्मित भयो। वृद्धका मनमा कुनै ठूलो आघात परेको रहेछ भन्ने कुरा मोहनले अनुमान गर्यो औ साथै बुढाकी अति आदरणीय कन्या माया यस घटनामा जडित छ भन्ने शंका पनि मोहनका मनमा उठ्यो। बुढाले केही बोल्न हटेका थिए। माया रिकाबीमा फलफूल मिठाई इत्यादि लिएर आएको देखेर वृद्ध विरत भए औ साथै मोहनपट्टि फर्केर औंलाका इशाराले चुप लाग्ने संकेत गरे। एउटा सानो पत्थरको टेबलमा खानेकुरा राखेर मायाले भने, मोहन बाबु तपाईँ चियाको भोगी हुनुहोला, दार्जिलिङका नेपालीहरूलाई चिया नभई हुँदैन, तपाईँ कलेजमा के गर्नुहुन्छ नि? मोहनले भन्यो, चियाको म अनन्य भोगी त छैन, तर साँझ बिहान दुईचोटि नभई पनि हुँदैन, होस्टेलमा लुकाएर स्टोभमा चिया पकाउँछौँ। अर्थात् चिया तपाईँलाई नभई नहुने भनेर सबैलाई हँसाउँदै आफै पनि हाँस्दै मायाभित्र कोठामा पसी। मोहनले भन्यो, मेरो अघिको प्रश्न बिर्सनुहोस्, तपाईँलाई व्यर्थको प्रश्न गरेर कष्ट दिएँ, क्षमा गर्नुहोला। वृद्धले दीर्घ निश्वास त्याग गरे, केही उत्तर दिएनन्। एकछिन दुवै मौन, दुवै निस्तब्ध रहे। नदीका पानीमा माझीले नाउ ख्याउँदा छलफल गरेको आवाज दुवैका कानभित्र बस्दैछ। दुवै आफ्ना आफ्ना विचारमा मस्त छन्। अल्पकालमा माया केतलीमा चिया लिएर फर्किन्, पछि पछि रामे छ, तर म यहाँको आग्रह आफै पाहुनाको सेवा गर्नेछ, रामेलाई केही छुन पनि दिन्न। चिया खाँदै मोहनले मायालाई सोध्यो, दार्जिलिङ निश्चय तपाईँलाई मनपर्दो हो, आसामका जंगलमा जस्तो मुक्त जीवनयापन गर्न सकिन्छ, सुरम्य पर्वतमालाका काखमा सुतेको दार्जिलिङका वन जंगलमा त्यस्तै सरल जीवन व्यतीत गर्नु सम्भव छ? मायाको हँसिलो मुखमा विषादको क्षीण रेखा दगुर्यो, तर मायाले खुबै सहज भावले भने, निश्चय दार्जिलिङको दृश्य म कहिल्यै बिर्सन सक्दिनँ। फेरि पितापट्टि करुण दृष्टिपात गरेर भने, दार्जिलिङ हामीलाई अत्यन्त प्रिय छ, होइन बा? मेरो पढाइ शेष भएपछि हामी फेरि दार्जिलिङ गएर बस्छौँ, तपाईँको यही इच्छा छ, होइन बा? वृद्धले छोरीलाई अति आदर र प्रेमसित हेरेर भने, हो नानी। दार्जिलिङको कुरा झिक्ने बित्तिकै फेरि बुढाको मुखको भाव फेरिएको देखेर मोहन अलिक अप्रभित र लज्जित भयो। कुराको प्रसङ्ग अर्कोतिर लगेर मोहनले सोध्यो, तपाईँहरू कलकत्ता कहिले जानुहुन्छ? मायाले भने, यही 5-7 दिनभित्रै कलकत्ता गएर लेडी डाक्टरहरूसित परिचय गर्ने मेरो इच्छा छ। चियाको प्याला टेबलमा राखेर मोहनले सोध्यो, तपाईँको डाक्टरी पढ्ने अभिरुचि उत्तम हो, दार्जिलिङमा हाम्रा नेपाली समाजका आइबाई र केटाकेटीहरूलाई हेर्ने महिला डाक्टरको ठूलो आवश्यकता छ, फेरि सामाजिक कुसंस्कार र दोषपूर्ण अभ्यास दूर गर्ने मौका पनि यो वृत्तिका साथसाथै हुने, हाम्रा अज्ञानमा डुबेका औ भूतप्रेतमा पत्यार गर्ने साधारण स्त्री पुरुषलाई स्वास्थ्यपूर्वक जीवन बिताउने बाटो महिलाहरूले मात्र सहजसित देखाउन सक्छन्। माया निकै उत्साहित भई, मेरो पनि त्यस्तै मन छ, डाक्टरी वृत्ति गर्नुभन्दा पनि बढ्ता समाजका गरिब दाजुभाइ दिदीबहिनीका माझमा बसेर तिनलाई शुद्ध हावापानीको महत्व, सफा बस्नाले लाभ, बालक र गर्भिणीको स्याहार आदि स्वास्थ्य विज्ञानका स्थूल कुराहरू बुझाउने, तिनलाई स्वास्थ्यको सोझो बाटामा हिँडाउने यत्न गर्नु नै मेरो मुख्य अभिलाषा छ। वृद्ध यतिन्जेल ती दुईजनाका कुरा सुनिरहेका थिए। चाँदीका हुक्काको गुडगुड र नलीबाट कुण्डाला कृति भएर निस्केको सुरभियुक्त धुम्र जालले यिनका अघि एउटा अर्कै मोहजाल सिर्जना गरेको थियो। मायाको मन्तव्य सुनेर वृद्धको गौर अनुहार आनन्द र गर्वले दीप्त भयो। तिनले तमाखुको धुवा उडाउँदै भने, एउटा कुरा म तिमीहरू पढेका ठिटाठिटीहरूका पक्ष लिएर भन्न सक्छु, समाज भन्ने कुरा तिमीहरूलाई खुबै प्यारो छ औ कामले त कुन्नी, मुखले भने सर्वदा तिमीहरू समाज सुधारैमा तल्लीन रहन्छौ। वृद्धको व्यङ्गोक्ति सुनेर फेरि माया र मोहन हाँसे। जहाँ शिक्षा, औदार्य, सहृदयता औ निष्कपट व्यवहार छ त्यहाँ कपटपूर्ण सङ्कोचको गन्ध पनि रहँदैन। वृद्ध सरल छन्, शिक्षित छन्। माया आधुनिक शिक्षा, संस्कृति र सभ्यतामा बढेकी तरुणी, साथै त्यसको स्वभाव छ साह्रै सरल, केटाकेटीको जस्तो, तर त्यसको चाला छ अचम्मको। समाजमा स्त्रीहरूमा जो स्वाभाविक सङ्कोच र गम्भीर्य हुन्छ, मायाको स्वभावमा त्यो किञ्चित पनि पाइँदैन। माया छे बिजुली जस्ती चञ्चला, वर्षा जस्ती निर्मला औ सानो बालिका जस्ती सङ्कोचविहीना। माया र बिणा एकै वृत्तका कली हुन्, दुवै शिक्षिता छन्, रूप दुवैको छ औ हृदय छ दुवैको विशाल उदार, तर जहाँ बिणाको स्वभावमा चाहिँदो गम्भीर्य र स्त्री सुलभ लज्जा छ, मायाको स्वभावमा मृगिणीको चाञ्चल्य औ वनकन्याको निर्भयता, वीणाको रूपमा अचल शान्ति छ, मायाको रूपमा छ उताल तरङ्ग। वीणा सरल भए पनि चतुरी छ, माया छ आवेश र उमङ्गमा काम गर्ने। माया प्रकृतिकी उत्ताउली कन्या, वीणा प्रकृतिकी सम्यता कन्या। मायाको सरलता र चाञ्चल्य औ मायाको आवेशमय स्वभावको अनुचित उपयोग गरेर शेखरले पवित्र प्रेमको नाउँमा मायाको फक्रते गरेको यौवनलाई उजाड पारिदियो। शेखरको विश्वासघात, शेखरको निष्ठुर व्यवहार औ शेखरको अन्याय र अत्याचारले त्यसको सरल हृदयमा गहिरो चोट पारेका थिए। तर चाञ्चल्य र औदार्य त्यसको जन्मसङ्गत संस्कार थिए। माया शेखरका प्रतारणाले साह्रै मर्माहत भई, तर जीवनदेखि विरक्त भएन। मायाको पुरुषहरूमाथि जो प्रेम र श्रद्धा थियो त्यो हरायो, तर जीवनयात्रामाथि उत्तिकै आवेश, उत्तिकै उमङ्गसहित अग्रसर हुँदैछ। यौवनको अदम्य उत्साह त्यसको कति पनि घटेको छैन। औ मोहन विक्रम छ शान्त, सुधीर औ समाजसेवी। शिक्षा बाहेक चरित्र र सद्गुण त्यसको आभूषण छन्। मोहन खुबै ढाँचा पारेर वस्त्र लाउँछ औ खेल्न, बायोस्कोप थिएटर हेर्न सबै रुचाउँछन्। तर बासना र विलासितादेखि त्यो कोसौँ टाढा रहन्छ। राम्रा लुगा लाउँछ तर ढर्रा पार्दैन। शौकिन छ तर अय्यासी छैन। त्यसको स्वभाव छ अमायिक औ व्यवहार छ निष्कपट। प्रवासमा सुदूरकाशीमा एउटा सुरम्य प्रासादमा भग्नावशेषमा बसेर यी तीन प्राणी कति दिनदेखि परिचित आत्मीयहरू जस्तै आपस्तमा वार्तालाप गरिरहेका छन्। कहीँ कतै सङ्कोच र आडम्बरको नाउगोत छैन। तिनैजना एकैछिन एकै घरको जहान जस्ता भएका छन्। मोहनले वृद्धका कुराको टुङ्गो समातेर भन्यो, बस्नेतजी, यो पनि त एउटा ठूलो परिवर्तन हो, खुबै आशाजनक चिन्ह मान्नु पर्दछ। नेपाली समाज र नेपाली जातिको अस्तित्व अनुभव गर्ने नेपाली तरुण तरुणीले समाजमा जन्मग्रहण गरे भने त्यो समाज र जातिलाई यथार्थ प्रेम औ भक्ति गर्ने युवक युवती पनि त जन्मलान्। वृद्ध बस्नेतले सचल नेत्रले मोहनपट्टि हेरेर भने, निश्चय जुन समाजले तिमीहरू जस्ता गुणी औ अर्काको दर्द बुझ्ने सन्तान पैदा गर्छ त्यो समाजको भविष्य म उज्जवल देख्छु। मायापट्टि फर्केर वृद्धले गर्वित कण्ठले भने, औ माया, समाजसेवा औ समाज सुधारमा स्त्रीहरूको भार पुरुषहरूको भन्दा थोरै छैन, बढ्ता छ। स्त्रीले माता, पत्नी औ भगिनी भएर समाजको मङ्गल हुने काममा पुरुषलाई उत्साह र सहायता दिनुपर्छ। प्राय 8 बजे राति मोहन त्यहाँबाट विदा भएर विश्वविद्यालय फर्क्यो। बाटाभरि मायाकै सम्झना भइरह्यो, मायाको स्वच्छन्द हावभाव, मायाको प्राञ्जलता औ मायाको समाजप्रेम। माया खुबै फरासिली, खुबै मिष्टभाषिणी छ, तर तैपनि त्यसका दृष्टिमा एउटा तर्सेको भाव, त्यसको स्मित अनुहारमा वेदनाको फिका छाप मोहनले लक्ष्य गर्यो। फेरि तुलसी बाजेले दार्जिलिङमा भनेका कुराको सम्झना भयो, इन्द्रशेखर र कुनै नेपाली तरुणीको एउटा घटना औ त्यसपछिका सबै वृत्तान्त। मोहनको मनमा शङ्का र सन्देह हिजोदेखि नै भइरहेथ्यो। माया नै शेखरका विषय वासनाको शिकार रहेछ भन्ने विचार अहिले मोहनको मनमा प्राय पक्का भइसकेको छ। इन्द्रशेखर यस्तो निष्ठुर, यस्तो कुकर्मी औ लम्पट मोहनको हृदय दुःख, क्षोभ र घृणाले परिपूर्ण भयो। शेखरसित एकैचोटि भेट गरेर सम्पूर्ण इतिवृत्त त्यसैका मुखबाट सुन्ने औ जान्ने मोहनलाई उत्कट इच्छा भयो। विद्या, बुद्धि औ रूपको गर्वमा फुलेको शेखरको सरल प्राण, मायामाथि यस्तो अन्याय र अत्याचार, मोहनको उदार हृदय सहानुभूति र अनुकम्पाले पूर्ण भयो। मायाप्रति त्यसलाई दया लाग्यो। मायाको सन्तप्त व्यथित मनलाई सान्त्वना दिने त्यसलाई प्रबल इच्छा भयो। मोहनलाई त्यस राति धेरै बेरसम्म निद्राले परित्याग गर्यो। मोहन ठूलो भावनामा पर्यो। त्यसका सम्मुख एउटा जटिल समस्या उपस्थित भयो। इन्द्रशेखर मोहनको चिर साथी, उही शेखरले आज समाजको एउटी अल्पबुद्धि भएकी बालिकामाथि यस्तो अविचार र अन्याय गरेको साँचो हो भने मोहनको कर्तव्य के हो? यही चिन्तामा, यस्तै तर्कमा मोहन आधा रातसम्म जागी बस्यो। मोहन विदा भएर गएपछि वृद्ध बस्नेत र माया त्यही कोठामा बसेर धेरै कुरा गरिरहे। परशुराम बस्नेत छोरीलाई मित्रवत व्यवहार गर्छन्। कति मानिसले यो कुराका निम्ति तिनलाई आक्षेप गरे, खिसी गरे औ कति प्रकारका कुरा सुनाए, तर तिनले त्यसपट्टि ध्यान दिएनन्। कसैका कुरा अथवा मतले तिनलाई आफ्ना विचार र सिद्धान्तदेखि विचलित गराउन सक्दैन। स्त्रीहरूलाई शिक्षा र स्वतन्त्रता दिने कुराका ती पक्षपाती छन्, तर तिनलाई छाडा छोड्ने अथवा स्वाधीनताको नाममा तिनलाई स्वेच्छाचारिणी हुन दिने कुराको घोर विरोध गर्छन्। शिक्षा दिएर तिनलाई स्वाधीन र संयमी बनाउने, अशिक्षित मूर्ख नराखेर तिनलाई सुशिक्षिता औ गुणवती गृहिणी बनाउने तिनको मत छ। समाजको आधा अङ्ग अविद्या र अज्ञानका अन्धकारमा डुबाइराखेर समाजले उन्नतिका पथमा अघि बढ्न दुष्कर छ भन्ने यिनको दृढ विश्वास छ। अघि इन्द्रशेखर र मायामा ठूलो मैत्री हुँदा 10 जनाले आपत्ति गरेथे। जनैक विशिष्ट नेपाली सज्जनले त स्पष्ट भनिदिएथे, बस्नेतजी, यो तन्नेरी र तरुणीको मैत्री हुने कुरा त कुइरीहरूको समाजमा मात्रै सुहाउँछ, हामी नेपालीहरूमा त यस्तो मित्रताको एउटै मात्र अर्थ हुन्छ। बस्नेतले यसको उत्तर छोटकरीमा दिएथे, खड्का मुखिया, सुन्दर, सत्य औ पवित्र कुरा जहाँ पनि पाइन्छन्, यिनी दुवै शिक्षित छन् औ दुवैको ज्ञान भएको छ, यिनले आफ्नो शिक्षा र स्वाधीनताको दुरुपयोग गर्ने स्थिर गरे भने कसैले यिनलाई रोक्न सक्दैनन्। पछि इन्द्रशेखरको प्रताडनाले मायाको जीवन नौका झण्डै अकाल मृत्युको अथाह जलनिधिमा डुबाइदियो। परशुराम बस्नेत स्तम्भित भए, विमूढ भए, तिनका हृदयमा मर्मान्तक आघात पर्यो, तर तिनले आफ्ना विचार र सिद्धान्त त्याग गरेनन्। तमाखुको धुवा उडाउँदै वृद्धले छोरीलाई त्यति बेला पनि भनेथे, माया, तेरो चरित्र गुण औ सुविचारमाथि अझ पनि मेरो अटुट विश्वास छ, जीवनदेखि हताश कहिले नहुनु, निराश भएर कुमार्गपट्टि पनि कहिल्यै पाइलो नसार्नु। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमोलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेसापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली र हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। भोलिपल्ट मोहन होस्टेलको कोठामा बसेर एउटा पत्र लेख्न लागिरहेथ्यो। पत्र तुलसी बाजेलाई थियो। हिन्दू युनिभर्सिटी बनारस, 14/9। प्रिय शर्माजी, एउटा विशेष आवश्यक कुरो छ। तपाईँले मलाई शेखरका सम्बन्धमा एउटा घटना सुनाउनु भएको थियो। अस्ति दैवक्रमले मसित एउटा वृद्ध नेपाली र तिनकी कन्याको यहाँ भेट भयो। छोरीको नाउँ माया देवी, बुढाले माया भनी बोलाउँछन्। के यही सरल प्राण भएकी बालिका शिक्षित शेखरको कामना? अर्थात् शेखर टोकामा आएर उभियो, मोहन पत्र लेख्न छोडेर मेच त्याग गरेर उभियो। मोहन ठूलो विस्मयमा पर्यो औ एकछिन पक्क परेर शेखरलाई हेरिरह्यो। शेखर पनि केही नभनी अघि सरेर मोहनको खाटमा गएर बस्यो। मोहन अचल भएर शेखरलाई एकोर हेरिरहेको छ। शेखरको सधैँको हँसिलो र प्रफुल्ल अनुहार सुकेको छ। शेखरका केश फुस्रा छन्, शरीरका वस्त्रमा तुलै दुलो छ, त्यसका आँखा कोटरभित्र गाडिएका छन् औ निधारमा चिन्ताको रेखा स्पष्ट अङ्कित भएका छन्। मोहनले मेचमा बस्दै धीर गम्भीर कण्ठले भन्यो, शेखर, तिमी सुअवसरमा आइपुग्यौ। अस्तिदेखि मेरो मनमा एउटा जटिल प्रश्नले तुमुल आँधी मचाइरहेको थियो। एउटा प्रश्न सोध्ने, एउटा कुरा जान्ने मलाई ठूलो इच्छा भइरहेको थियो। तिमी स्वयं आइपुग्यौ, बढिया भयो। शेखरले तिक्त विरक्त स्वरले भन्यो, मोहन, यो कस्तो अचम्मको कुरा? मित्रलाई सत्कार गर्न त कता हो कता, कुशल मङ्गलको समाचार सोध्नु परै जाओस्, भेट हुने बित्तिकै यस्तो रहस्यपूर्ण स्वाङ किन रचेको? मोहनले शेखरपट्टि हेर्दै नहेरी देख्दै गरेको पत्रपट्टि निर्देश गरेर भन्यो, शेखर, म एउटा प्रश्न गर्न लागिरहेको थिएँ, सम्भवतः यसको दुरुस्त उत्तर तिमी दिन सकौला। शेखरले मोहनको रुक्ष भाव र गम्भीर्यको वास्तै नगरी भन्यो, मोहन तिमीलाई कुनै प्रश्नको उत्तर दिन म कलकत्ताबाट बनारस दौडिरहेको होइन। सुन मोहन, एउटा उदेकको घटनामा तिमीलाई सुनाउँछु। सुन, ज्वालामुखी पर्वत एकाएक फाटेर पर्वतमा फेरीमा सैकडौँ वर्षदेखि निष्पेक्री रहेको सहर निमिषमा लुप्त हुन्छ अरे। जहाँ क्षणभर अघि मानिसहरू प्रेम गर्थे, द्वेष र डहाले मर्थे, गवेषणा र आविष्कार गर्ने प्रयास गर्थे, जहाँ जनकोलाहल हुन्थ्यो, नाना रकमका वाणिज्य र व्यवसाय चल्थे, त्यहाँ पृथ्वी गर्भबाट निक्लेको विगलित धातुस्तूत बाहेक अरू केही देखिँदैन रे। जहाँ एकछिन अघि आशा थियो, उमङ्ग थियो औ जीवन थियो, जहाँ सभ्यता र संस्कृति थिए, समाज र संगठन थिए, त्यहाँ निर्जीवता र अन्धकारदेखि बाहेक अरू केही देख्न र सुन्न पाइन्न रे। मोहन अधीर भई उठ्यो। मेचबाट उठेर शेखरका अघि त्यो असमाप्त पत्र पछारेर उसले भन्यो, शेखर यो पत्रमा लेखेका कुरा हेर। शेखरले पत्रपट्टि किञ्चित ध्यान नदिई त्यस्तै अन्य मनस्क भावले त्यस्तै उदार स्वरले भन्न थाल्यो, मेरो जीवनमा पनि आज एउटा यस्तै प्रलय घटेको छ। जहाँ अघि जीवन उपभोग गर्न कला औ सौन्दर्यको चर्चा गर्न जीवनको आकांक्षा थियो, आज त्यहाँ शङ्का नैराश्य र पश्चातापको अग्नि बल्दैछ। मैले अघि के गरेँ तिनका स्मृतिले आज मलाई उन्माद गराइरहेछ। मोहनले धीरकण्ठले भन्यो, शेखर तिम्रो गत जीवनका लाजमर्दा कुराहरू तिमीले स्वयं गरेर मेरो भार हलुङ्गो गरिदेऊ। म पनि त्यही कुरा सोध्न लागिरहेको थिएँ। सुन, तिम्रो अनाचार अत्याचार र कुकर्मको इतिहास तुलसी बाजेले मलाई दार्जिलिङमा सुनाउनु भएको थियो, के त्यो साँचो? शेखरले उदार भावले मोहनपट्टि हेरेर भन्यो, मोहन तुलसी बाजेले जे कुरा तिमीलाई सुनायो त्यो साँचो हो। मेरो विचार सिद्धान्त त्यति बेला अर्कै थियो औ त्यही अनुसार मैले काम गरेँ। समाजका बन्धन र प्रेमलाई म क्रीडाका वस्तु ठान्थेँ औ मैले तिनीसित क्रीडा र कौतुक गरेँ, मनोरञ्जन गरेँ। मोहनका आँखा व्यङ्ग र घृणाले अङ्गार जस्ता काला भए। औ शेखर तिमी रूपका खानी, विद्याका निधि औ ऐश्वर्यको धनी, तिम्रो मनोरञ्जन औ क्रीडाको फलस्वरूप आज माया जस्ती नारी रत्न कि। बिचैमा कुरा काटेर शेखरले भन्यो, माया के? मायासित तिम्रो भेट भयो? शेखरका आँखा सजल भए। शेखरले खाटबाट उठेर मोहनको दुवै हात समातेर भन्यो, मोहन मैले विराम गरेँ, मिथ्या शान र यौवनको भ्रमजालमा परेर मैले आफ्नो औ माया दुवैको सर्वनाश गरेँ। मोहनले शेखरका हातबाट आफ्नो हात तानेर शेखरलाई फेरि बसाएर भन्यो, शेखर तिम्रो अधपतनको कुरा सुनेथे तर विश्वास भएको थिएन, आज तिम्रो मुखबाट सुने। तिमी जस्तो नीच पाखण्डी औ दुराचारीलाई मित्र मान्नुमा साह्रै गर्हित कुरा ठान्छु। शेखरले फेरि कुरा काटेर भन्यो, मोहन म तिम्रो बन्धुत्वको रस चाख्न अथवा तिम्रो क्रोध र घृणाको विस्पान गर्न आएको होइन। तिम्रो रिस अहिले थन्काइराख, तिम्रो प्रसन्नता वा घृणाले मेरो केही लाभ वा हानि हुने सम्भावना छैन, न त म त्यसको वास्तै राख्छु। म मेरो सिद्धान्त मत र विचारको अनुयायी थिएँ, मैले अघि जे गरेँ राम्रै ठानेर गरेँ। त्यसपछि एक दिन मेरो जीवनमा वीणा देखा परे, वीणाका अचार आचार व्यवहारले, वीणाका चरित्र गुणले औ वीणाका प्रेमले मेरो सिद्धान्त मत औ विचार सबैलाई एक पलमा परिवर्तन गरिदिए। जुन प्रेमलाई अघि अवहेलना गर्थेँ आज त्यही प्रेमले मेरो हृदय व्याप्त पारेर कर्तव्य र त्यागको सुमार्ग देखाइदियो। मोहनले तात्सिल्यपूर्वक भन्यो, शेखर काव्यधारा औ शब्दहरूको चमत्कारको खाँचो छैन, तिमी जस्ता स्वार्थीले पवित्र प्रेमको मर्म के बुझाउला? शेखरले भन्यो, हुन्छ मोहन तिम्रै कुरा साँचो, तर शब्दका जादुले तिमीलाई भुलाएर तिमीसित छलना गर्नमा आएको होइन। कर्तव्यको कठोर आदेश औ त्यागको तत्त्व बुझेर वीणाको स्वर्गीय प्रेम मैले प्रत्याख्यान गरेँ औ हुन सकेछ भने म आज मेरो पूर्व कुकृत्यको पछितो गर्छु। मोहन एकछिन छक्क परेर शेखरका मुखमा हेरिरह्यो। शेखरको झोक तथा विचित्र स्वभावसित उसको पूर्ण परिचय छ। झोकमा शेखरद्वारा हुन केही कुरो पनि असम्भव छैन, तैपनि शेखरका चरित्रमा मोहनले फेरि एउटा सम्पूर्ण नयाँ कुरा देख्यो। शेखर जस्तो स्वेच्छाचारी थियो कि त्यस्तै व्रतचारी पनि हुन सक्ला? यही प्रश्न मोहनका हृदयमा बारम्बार उठ्न थाल्यो। अन्त्यमा मोहनले सोध्यो, लौ त तिमी के भनेर यसरी एक्कासी अन्यत्र कतै नलागि बनारस दगुरेको नि? शेखरले इज्जत हाँसेर उत्तर दियो, त्यही त म पनि आफै दङ्ग परेर विचार गरिरहेछु। किन मोहन, किनको उत्तर कसरी दिउँ? आज तिम्रो मन मेरा पूर्वकृत्य सम्झेर थाहा पाएर जलिरहेको छ, मदेखि घोर विमुख छ, स्वाभाविक हो। तर मोहन मेरो मन त तिम्रा विरुद्ध विद्रोही भएको छैन, म त अघि जस्तै तिमीलाई मित्र औ सहायक ठान्छु। र मनमा घोर अशान्ति शङ्का र सन्देहको प्रबल लहरी उठ्दा म अरू कतै नगई तिमी कहाँ दगुरे? मोहनले भन्यो, उत्तम गर्यो, दैवक्रमले माया र बस्ने जी यहीँ छन्। शेखर तिम्रा बुद्धि र विवेकले अझ पनि तिमीलाई छोडेका रहेनछन्, तिम्रो कर्तव्य ज्ञान अझ पनि लुप्त भइसकेको छैन भने तिमी तुरन्त माया र बस्नेजीसँग क्षमा प्रार्थना गर, अघि गरेको अपराध स्वीकार गरेर तिनीहरूसँग माफी माग। शेखरले एउटा पुस्तकका पत्र फर्काउँदै कण्ठले भन्यो, त्यो त साँचो हो, उचित हो, म दोस्रो अपराध स्वीकार गर्न राजी छु। तर एउटा कुराको मलाई ठूलो सन्देह लाग्छ, मोहन मायाले कहिले मेरो अपराध बिर्सने छैन, कहिले क्षमा गर्ने छैन। माया जस्ती हठी, माया जस्ती अभिमानिनी औ माया जस्ती निर्भीक तरुणी हाम्रा समाजमा विरलै होलान्। मायासित बरु तरवार लिएर युद्ध गर्न गर्व छ, तर मायाका अघि लत्रनु कस्तो लाजमर्दो कुरा हो, यो म तिमीलाई स्पष्ट रीतिले बुझाउन सक्दिन। मोहन असहिष्णु भएर फेरि मेच परित्याग गरेर उठ्यो। आफ्नो हातको पुस्तक टेबलमा राखेर मोहनले उच्च स्वरले भन्यो, शेखर, नामर्द जस्तो दसवटा कुरा पारेर इतस्तत गर्नुभन्दा आँटिलो भएर मायासँग भेट्नु म तिम्रो लागि योग्य ठान्छु। साहस छ भने तयार हौ, म तिमीलाई तिनका वासस्थानमा पुर्याइदिन्छु। शेखरले वाक्य व्यय नगरी हातमुख धोएर लुगा फेर्यो। 15 मिनटपछि शेखर र मोहन बस्नेतका घरका फाटकका अघि पुगेर उभिए। शेखरलाई त्यहीँ छोडेर मोहन सिँढीमाथि चढ्यो। 2 मिनटपछि रामेले शेखरलाई माथिल्लो तलामा लिएर गयो। शेखरका गति धीर छ, मुखमा शान्त भाव छ। परशुराम बस्नेतका अघि उभिएर त्यसले प्रणाम गर्यो। बस्नेत एउटा मेच औँलाले निर्देश गरे। शेखर त्यसैमा बस्यो। वृद्ध बस्नेतले अत्यन्त स्वाभाविक स्वरले भने, इन्द्रशेखर बाबु, आज यतिका दिनपछि फेरि के सम्झेर तपाईँको शुभागमन भयो? व्यङ्ग र विरक्तिपूर्ण यो वाक्य बुढाले खुबै शान्त भावले भने। शेखर मौन रह्यो। के उत्तर दिने केही विचार गर्न सकेन उसले। मोहन शेखरको सहायक भयो। त्यसले छोटकरीमा शेखरको परिताप, ग्लानी र क्षोभको कथा सुनाएर शेखर क्षमायाचना गर्न आएको भन्ने कुरा वृद्धलाई बुझायो। वृद्धले फेरि त्यस्तै स्वरमा भने, लौ न, यो त असल कुरो हो। अपराध स्वीकार गर्नु स्वाभिमानी पुरुषको गुण हो। म के भन्छु र? फेरि चर्को स्वरले भने, रामे, ए रामे, ठुली मैयालाई बोला। एकछिनपछि सेतो साडी लाएकी, कालो केस नकोरी त्यसै पिठ्यौमा छोडेकी चञ्चल वनकन्या जस्तै माया दगुर्दै कोठामा आई। औ शेखरलाई देखेर त्यो स्तम्भित भएर पछि सरी। त्यसका मृगिणीका जस्ता चटुल आँखा अश्रुपूर्ण भए। त्यसको अनुहारले विचित्र वर्ण धारण गर्यो। गोडा काम्न लागे। त्यसले ज्वलन्त आँखाले शेखरपट्टि एकचोटि हेरी औ त्यो भित्र कोठामा बसी। शेखर अचल मूर्ति जस्तो बसिरह्यो। त्यसको सास पनि प्रायः चल्न छोडेको थियो। मोहन केही नभनेर नदीको दृश्य हेरिरहेको छ। बस्नेत कतै नहेरी तमाखु तान्नमा तल्लीन छन्। वृद्धले भने, माया, मैले तँलाई पूर्ण स्वच्छन्दता र स्वाधीनता दिएको छु। शेखरबाबु अपराध स्वीकार गर्न र तँसँग दोष र त्रुटिको क्षमा माग्न आउनुभएको छ, त के भन्छेस्? मायाले स्पष्ट स्वरले उत्तर दिए, बा, यी भलादमीलाई केही भन्ने मेरो मन छैन। गएका कुरा लिएर फेरि कल्पना जल्पना गर्नु म व्यर्थ ठान्छु। मेरो अरू भन्ने केही पनि छैन। यति भनेर माया द्रुत चञ्चल गतिले भित्र बसे। वृद्धका ओठमा क्लिष्ट हाँसोको छिण रेखा देखियो। तिनले तमाखु तान्दै भने, इन्द्रशेखर बाबु, अझै केही भन्नु छ? फेरि जवाफको प्रतीक्षा नगरी धुवा उडाउँदै तिनले अलिक उच्च स्वरले भने, तपाईँलाई थाहा छ, अघि मायासित तपाईँको कृत्रिम बन्धुत्वमा मैले केही बाधा दिइनँ। 10 जनाले 10 प्रकारका कुरा सुनाए, मैले ग्राह्य गरिनँ। अहिले पनि मायालाई म पूर्ण रूपले समर्थन गर्छु। कुनै शिक्षित स्वाभिमानी नारीले तपाईँसित यस्तै व्यवहार गर्ने थिए। शेखरको बल्ल मुख खुल्यो। म यो कुरा स्वीकार गर्छु, तर, कुरा काटेर बिचैमा वृद्धले भने, यसपछि तर किन्तुको केही कुरा छैन। शेखर बाबु, आउनुभयो, धन्य भए, तर भविष्यमा यो कृपादेखि हामीलाई वञ्चित गराउने काम गरी अनुग्रहित गर्नुहोला। शेष वाक्य वृद्धले साह्रै तात्सिल्यपूर्वक भने। लज्जा, ग्लानी, खेद र क्रोधले शेखर अभिभूत भयो। अपमानको तीव्र ताडनाले त्यो छटपटाउन थाल्यो, तर कर्तव्यको आदेश त्यसले छोडेन। रिस, राग औ क्रोध पछाइ औ अपमानलाई बिर्सी शेखरले भन्यो, बस्नेतजी, तपाईँको व्यङ्ग्योक्ति, तपाईँको घृणा र तपाईँले गर्नुभएको अपमान सबै शिरोधार्य छ। दोष गरेँ, स्वीकार गर्न आएँ, क्षमा प्रार्थना गरेँ। भविष्यमा मौका पर्यो भने अनुतप्त हृदयले फेरि क्षमा प्रार्थना गर्नेछु। प्रणाम। यति भनेर शेखर द्रुत पदले कोठादेखि बाहिर निस्क्यो। यतिन्जेल मोहन शेखरको धैर्य र संयमको मनमा नै तारिफ गरिरहेथ्यो। अब माया औ बुढाले अपमान गरे तापनि शेखरको शान्ति र विनय देखेर मोहनको हृदयमा आजन्मका साथीपट्टि प्रेम, करुणा र सहानुभूति ढल्किसकेको थियो। शेखरले प्रस्थान गरेपछि मोहनले तीव्र स्वरले भन्यो, बस्नेतजी, तपाईँ म ज्ञानी औ उदार भनी श्रद्धा गर्थेँ। आजदेखि मेरो त्यो श्रद्धा हरायो। तपाईँ पनि अरू मानिस जस्तै हृदय शून्य औ विचारहीन हुनुहुँदो रहेछ। आजदेखि हामी अज्ञात, अपरिचित। बस्नेतले अघि सरेर मोहनको हात समात्न खोजे, तर मोहन अति द्रुत वेगले हानिएर बाहिर निस्क्यो। माया ढोकाको सङ्घारमा उभिएर यो दृश्य हेरिरहेकी थिए। तीन दिन बितिसके, शेखरको केही उत्तर आएन। पानी त्यत्तिकै एकहोरो परिरहेको छ। चारौं दिनमा छाता लिएर बिहानै बिणा मैना देवीको घरमा पुगे। ललित सिंहलाई पानी झरी कुनै कुराले पनि आफ्ना कामदेखि छुट्याउन सक्दैन। ती नित्य नियमित समयमा बरसाती र छाता लिएर बाहिर निस्कन लागिरहेथे। बिणालाई ढोकामा पसेको देखेर ठूलो स्वरले उनले भने, लौ हेर, यो चञ्चल केटी यस्तो पानी झरीमा के भनेर यसरी भिजी हिँडे कि? बिणाले ललित सिंहलाई प्रणाम गरेर भने, तपाईँ आफै नि त कान्छ बा, बुढेसकालमा इन्फ्लुएन्जा पस्यो भने नि एक दिन अफिसमा नगए के जम्मै व्यापार नाश हुन्छ र? ललित सिंहले अति आदरले बिणाको केस सुमसुमाउँदै भने, लौ लौ, बाठीभित्र गएर आगामा लुगा सेक, म एकछिन यसो डुलेर आउँछु। ललित सिंहलाई कामभन्दा प्यारो अरू थोक केही छैन। ती आफ्नो अफिसतिर लागे। वीणा सरासर भित्र पसी मूल कोठामा आगोताप्दै मैनादेवी मोजा बुन्न लागिरहेथिन्। वीणालाई देखेर मुसुक्क हाँसेर भनिन्, आज कसरी बाटो बिरायो नि? वीणाले हाँस्दै उत्तर दिए, पानी हेर्नुहोस् न, एक मिनट पनि दिनु उक्रदैन, यस्तो झरीमा अन्त कसरी जाने? मैनादेवीले, हुन्छ बस, बेलुका कतै उग्र्यो भने चौरस्तातिर डुल्न जाउँला भनिन्। वीणा सहमत भई बाहिर पानी झन्झन बढ्दा दर्कन थाल्यो, अलिअलि जाडो पनि लाग्न थाल्यो। आगोको नजिकमा बसेर मैनादेवी मोजा बुन्न लागिन्। अब वीणा एउटा हिन्दीको उपन्यास पढेर तिनलाई सुनाउन लागि। गल्प पाठ शेष भएपछि मैनादेवीले वीणालाई भनिन्, वीणा एउटा कुरा मलाई भन्न मन लागेको छ, तिमी नरिसाउने भए भन्छु। वीणाले उदेक मानेर मैनादेवीको मुखमा हेरे, त्यहाँ प्रेम प्रीति करुणा र कौतुक थियो। वीणाले मुसुक्क हाँसेर भने, कान्छी आमा, तपाईँले मलाई जेसुकै भने तापनि म किन रिसाउँथेँ र? मैनादेवीले वीणालाई छेउमा तानेर त्यसको मस्तक काखमा राखेर भनिन्, वीणा तिमी मेरी छोरी हौ, साँचो हो, तिमीलाई बुहारी बनाएर घरको जम्मै भाडा सुम्पिदिने हामी दुवैको इच्छा छ। शेखर र तिम्रो बिहे गरिदिन पाए म कति सुखी हुने थिएँ। यति भनेर मैनादेवीले वीणाको मुख आफूपट्टि फर्काउने चेष्टा गरिन्। तर वीणा लाजले मरिहाले, त्यसका निधारमा पसिनाका थोपा देखिए, त्यसले मैनादेवीका काखमा मुन्टो घुसारी। अब एकछिनपछि त्यसका दुवै आँखाबाट आँसुका धारा बग्न थाले। मैनादेवीले उदेक मानेर सोधिन्, वीणा तिमी कस्तो अपार्की, मैले के नचाहिँदो कुरा भनेर त्यसरी रोएकी, खोइ तिम्रो मुख। वीणाले मुस्तारी मुन्टो उठाई, त्यसका आँखामा आनन्द र कृतज्ञताको ज्योति थियो, त्यसका आँसु आनन्दका आँसु थिए। मैनादेवीको छाती हलुङ्गो भयो, तिनले वीणालाई अँगालो हालेर मुहँ खाइन् औ त्यसका गाला मुसार्दै भनिन्, आज मेरो भार बिसियो, जेठाजुले परलोक हुने बेलामा तिमीलाई हाम्रो हातमा सुम्पी जानुभएको थियो, तिमीलाई अब म जम्मै भार सुम्पन्छु। वीणाले सजल नेत्रले मैनादेवीलाई प्रेमका दृष्टिले हेरी। बेलुका साँच्चै नै आशा अनुकूल वृष्टि थामियो, पश्चिमका आकाशमा सूर्यका धमिला पहेँला किरण देखा परे, चराचुरुङ्गी च्याउ च्याउ गर्न लागे, चारैपट्टि बिहान भएको जस्तो दृश्य देखिन थाल्यो, मानिसहरूले छाता र वर्षादी फालेर घाममा आङ तान्ने मौका पाए, मैनादेवी र वीणा पनि सन्ध्या भ्रमणमा निस्के। दस दिन भइसक्यो, अझै चिठी पत्र केही छैन, वीणा साह्रै चिन्तित छ, शेखरको सम्झनामा त्यसको समस्त समय बिन्दु छ। हिजो बिहान मैनादेवी आइथिन्, तिनले पनि शेखरबाट केही खबर आज साता दिन भयो आएको छैन भन्थिन्। वीणालाई अज्ञात आशंका लागिरहेछ, विदेशमा केही अमङ्गल पो भयो कि बिरामी पो भयो कि भन्ने अनेक प्रकारका दुश्चिन्तामा वीणा पसेकी छ। वीणा आँगनका रुखका सियालमा गलैँचा ओछ्याएर बसेकी छ, अघिल्तिर पुस्तकका थुप्रा छन् तर ध्यान छ सुदूर कलकत्तामा, चिन्ता र व्याकुलता छन् त्यसका सहचर। वीणा यसरी उन्मत्त भएर बसिरहेको मैनादेवी अनति दूरमा आफूपट्टि आउँदै गरेकी देखेर त्यसको मलिन अनुहारमा आशा र आनन्दका रेखा देखिन्थे। झट्टै आसनबाट उठेर दगुर्दै गएर त्यसले मैनादेवीको चरणमा मस्तक राखी। मैनादेवीले अति आदर्शित वीणालाई अगाडि हालेर घरभित्र लगिन्। अब एउटा कौचमा बसाएर तिनले वीणालाई भनिन्, वीणा त यो पत्र पढिएर, अहिलेको डाकबाट आएको। खाममा शेखरको हस्ताक्षर देख्ने बित्तिकै वीणाका आँखा अश्रुपूर्ण भए, त्यसका हात थरथर काम्न लागे, गला शुष्क भयो औ मुटु ढुकढुक गर्न लाग्यो। त्यसले बाष्प नेत्रले कुनै तबरले पत्र पढी, 87 कलेज स्ट्रिट कलकत्ता, पूजनीय आमै, धेरै दिनपछि पत्र लेख्दैछु, अपराध क्षमा गर्नुहोला आमा, तपाईँलाई मायाको कुरा अवश्य सम्झना होला, तपाईँले मलाई कति सम्झाउनु भयो तर मैले केही कुरा पनि सुनिनँ, मानिनँ, विद्या र बुद्धिको मलाई ठूलो गर्व थियो औ समाजमा म जस्तो शिक्षित अरू कोही छैन भने जस्तो लाग्थ्यो, मैले समाजको अवहेलना गरेँ, नारीको पवित्र प्रेमसित खेलेँ औ मायाको म सर्वनाशको कारण भएँ, तपाईँको धर्मपरायणता औ चरित्र गुणलाई पनि म अन्धविश्वास औ संस्कार दोष मात्रै ठान्थेँ, तपाईँ जस्तै पुण्यमयी माता पाएर पनि म न्याय र धर्मको बाटो वर्जन गरी बौलाहा बटुवा जस्तो जता मन परे उतै हिँडेँ, यसरी आँखा चिम्लेर हिँडिरहेथेँ, एक दिन वीणा विवेक र बुद्धिको प्रदीप लिएर मेरो अघि आई, वीणाका प्रेमले मेरो जीवन चञ्चल गराइदियो, प्रेम र त्यागको बाटो मैले पक्रेँ। अस्तिको साता म बनारस गए थिएँ मोहनलाई भेट्न, त्यहाँ माया र उसका पितासित साक्षात भयो, मैले अपराध स्वीकार गरेँ औ दुःख र अनुताप प्रकाश गरेँ, मैले क्षमा मागेँ, माया मसित बोल्न अपमान बोध गरी औ उसका पिताले मलाई फेरि तिनीहरूका ढोकामा खुट्टा पनि नहाल्ने आदेश दिए, अपमान र क्षोभको भारी लिएर म बनारसबाट फर्केँ, मैले अपराध गरेँ, समाजका बन्धन हृदयका पवित्र भाव प्रेम र प्रीतिका नाता सबै म तुच्छ अर्थहीन औ काम नलाग्ने ठान्थेँ, समाजका धनीको छोरो भएर विद्या र शिक्षा पाएर मैले समाजको छातीमा कठोर पदाघात गरेँ, आमा अब मेरो पछितो गर्ने बेला आयो, म वीणा जस्तै प्रेममयी पवित्र प्राण नारीको योग्य कहिल्यै हुन सकिनँ, अब मायाले मलाई अपमान र प्रत्याख्यान गरी यो स्वाभाविक हो, समाजमा म जस्तालाई स्थान छैन, यो कुरा आज मैले पक्का बुझेँ, यसर्थ आमा म विदा पाऊँ, तपाईँ मेरा निम्ति शोकसोर्ता नगर्नुहोला, वीणालाई मेरो स्नेह र आशीर्वाद सुनाइदिनुहोला, बा अवश्य यो पत्र पढेर एकछिन आगो होइबक्सिनेछ, तर बालाई आफ्नो कर्तव्य बाहेक अरू थोक केही चाहिँदैन। कलकत्तामा मेरो खोजी गर्नु व्यर्थ छ, कारण यो पत्र तपाईँका चरणमा पुग्दा नपुग्दा म कलकत्ता र नेपाली समाजदेखि धेरै टाढा हुनेछु। तपाईँलाई मेरो भक्तिपूर्वक दण्डवत, तपाईँको पुत्र इन्द्रशेखर। वीणाको अनुहार पहेँलो भयो। कातर दृष्टिले पुलुक्क मैनादेवीलाई हेरी। मैनादेवीको मातृ हृदय करुणा र वात्सल्यले उम्ली उठ्यो। शेखरको मायालाई ती साह्रै व्याकुल थिइन्। फेरि वीणाको अवस्था देखेर तिनको हृदय झन् छिया छिया भयो। सोकाखुला मैनादेवी वीणालाई अँगालो हालेर आँसु बगाउन थालिन्। वीणाले एकछिनपछि भने, कान्छी आमा, बनारसमा मोहन दाजुलाई तार गरे कसो होला? बेलुका ललित सिंह कामबाट फर्के। गृहिणीले शेखरको पत्र पढी सुनाइन्। ललित सिंह राखिए। क्रोध र घृणाले काम्दै तिनले गृहिणीका हातबाट शेखरको पत्र लुसेर च्याचुत पारेर फालिदिए। पाजी पाखण्डीको पुत्र, त्यस्ता छोराको मुख हेर्न पनि पाप लाग्छ। शिक्षा र विद्या पाएर के बहादुरी देखायो? कुकर्मी कहाँको, देश छोडेर गयो, मरोस्। त्यस्ताले देश र समाजमा मुख कसरी देखाउने? स्वामीका अघि मैनादेवी कहिले उच्च वाक्य चाहिँ गर्दिनन्। परम्पराको आदर्श मानेर पतिलाई ती पुज्छिन्, भक्ति गर्छिन्। पतिले भनेका गरेका काममा बाधा दिन अथवा आपत्ति गर्न ती जान्दिनन्। अतएव ती गहभरि आँसु लिएर चुप लागिरहेन्। लाटा सुधाको रिस एकोर हुन्छ। ललित सिंह सरल प्रकृतिका निर्दोष इमान्दार व्यक्ति थिए। ती आफू जस्तो निष्कलङ्क चरित्रका छन्, सबैलाई त्यस्तै हुनुपर्छ भन्दछन्। ती स्वयं संयमी औ सच्चरित्र छन् र छोराको यस्तो कलङ्कको कुरा सुनेर साह्रै मर्माहत र क्रुद्ध भए। वीणा पल्लो कोठामा छे। रिचका आवेगमा ललित सिंहले गर्जन तर्जन गरेको कोठामा स्पष्ट सुनिन्छ। दुश्चिन्ता र उद्वेगले वीणा विवल छे। क्रोधको मात्रा अलिक घटेपछि ललित सिंहले गृहिणीलाई भने, खोइ चिया ल्याऊ, सारा दिनको परिश्रमले शरीर थाकेको छ। मुखिनीले चिया खाजा ल्याएर टेबलमा राखिदिन्। ललित सिंहले चिया खाँदै सोधे, वीणालाई यो कुरा भन्यो? गृहिणीले भनिन्, भने। वीणा पनि त पल्लो कोठामा छे। ललित सिंहले वीणालाई आफ्नो कोठामा बोलाएर मृदु स्वरमा भने, हेर वीणा, शेखरको दुष्कर्मको कथा तैँले जम्मै सुनिस्। त अब ठुली भइस्, तेरो ज्ञान पसेको छ। तँलाई शेखरसित बिहे गरिदिएर जीवनका शेष दिन तेरी कान्छी आमासित शान्तिपूर्वक तीर्थमा बिताउला भन्ने ठूलो इच्छा थियो, तर नियतिले अर्कै विचार गरेको रहेछ। त मेरी पुत्री होस्, तेरा बारमा सहपाठी मात्रै होइनौ, दाजुभाइभन्दा पनि प्रिय थियौ। मर्ने बेलामा तेरा बाले तँलाई मेरा हातमा दिएर गए। त्यस दिनदेखि न्याय र लोकका आँखामा त मेरी छोरी भइस्। आजदेखि शेखर मेरो निम्ति मरेकै तुल्य भयो। म तेरो हुँ औ पिताका हकले म तँलाई शेखरको नाम पनि नलिने, शेखरलाई तेरो मदेखि दूर गर्ने आदेश गर्दैछु। तिमी दुवै स्त्रीहरूले आजदेखि शेखर मरेको छ कि बाँचेको छ बिर्सिदेऊ। सासै नफेरि यति भनेर ललित सिंहले प्यालाको चियापट्टि मनोयोग दिए। लाजले सङ्कुचित भएकी वीणा कुनामा न्युरिएर ललित सिंहको मर्म भेदी उक्ति सुनिरहे। एकछिनपछि ललित सिंह छाता च्यापेर फेरि घरबाट बाहिर निस्के औ मैनादेवी र वीणाले आपस्तमा मुखामुख गरे। स्वामीले निषेध गरेको कुरा नगर्ने मैनादेवीको स्वभाव भइसकेको थियो, तर मायाको हृदय सन्तानको लागि झटपटाउँछ। शेखरको स्वभाव सहेको हो, कहाँ गयो, कसो गर्यो, कुन देशतिर सड्क्यो कि पल्टनमा पो गयो। नाना प्रकारका दुश्चिन्ताले मैनादेवीको अवस्था बडो शोचनीय भइरहेछ। के गरून्, जन्मभरिको संस्कार र स्वभाव पर सारेर तिनले स्वामीको आज्ञा विरुद्ध कार्य गरिन्। तिनले वीणालाई समातेर भनिन्, वीणा, आमा भएर छोरीलाई पिताले भनेको कुरा नमान भन्नु भएन, तर पिताले त्याग गरे तापनि आमाले सन्तानलाई कहिले बिर्सन सक्दैनन्। मोहनलाई तार गरेर बुझाऊ। वीणाले अश्रुसिक्त नेत्रले मैनादेवीपट्टि हेरेर भने, कान्छी आमा, जीवनमा म पनि यही एउटा दोष गर्छु। वीणाले एक्सप्रेस तार गरी। मोहनले जवाफ लेख्यो, सम्पूर्ण हाल अवगत भयो, शेखर यहाँ फेरि आएन, म खोजी गरेर हिँडेँ आमालाई शान्त गर्नु। मैनादेवीको छातीको गुरुभार अलि हुनुङ भयो। ललित सिंहका अनुरोधले वीणा बढी फुपू लिएर मैनादेवीसित बास गर्न थाली। ललित सिंहको घरमा तिनका समकक्षमा शेखरको नामाचरण पनि कसैले गर्न पाउँदैन। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन रूपनारायण सिंहको उपन्यास भ्रमरको तेस्रो श्रृङ्खलाको वाचन हो। यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा हुने बेला भएको छ। विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। हवस् त, अर्को साता अर्को कुनै गद्य लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।